رحم الله من قرأ الفاتح. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. صدق الله العلي العظيم. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله على ما عرفنا من نفسه وألهمنا من شكره وفتح لنا من أبواب العلم بربوبيته ودلنا عليه من الإخلاص له في توحيده وجنبنا من الإلحاد والشك في أمره حمدا لا منتهى لحده ولا حساب لعدده ولا مبلغ لغايته ولا انقطاع لعمده. والصلاة والسلام والتحية والإكرام على خير خلقه وأشرف بريته وحامل وحيه ومبلغ رسالاته سيد المرسلين خاتم النبيين أبي القاسم محمد ثم الصلاة والسلام على أهل بيته الأطيبين الأطهرين المعصومين المظلومين الذين عذب الله عنهم الرجس وطهرهم تطهيرا. واللعنة الدائمة الباقية على أعدائهم أجمعين. أما بعد، فقد قال الحسين بن علي عليهم الصلاة والسلام قال: أيها الناس، سمعت جدي رسول الله صلى الله عليه وآله يقول: من رأى سلطانا جائرا مستحلا لحرام الله، ناكثا لعهد الله، مخالفا لسنة رسول الله، يعمل في عباد الله بالإثم والعدوان، ولم يغير عليه بقول ولا فعل، كان حقا على الله أن يدخله مدخلا. صلى الله عليه محمد وعلى آله. سرکار سید الشہداء حضرت امام حسین علیہ الصلاۃ والسلام کے کلام کا یہ حصہ جو آپ نے خطبے کی شکل میں مقام بیضا پر لشکر حر اور اپنے ساتھیوں کے درمیان میں مخاطب کر کے فرمایا، جس میں رسول اللہ کی حدیث پیش کی، اور رسول اللہ کی حدیث کا ترجمہ آپ کی خدمت میں پہلے دن کی مجلس میں پیش کیا گیا، کہ امام فرماتے ہیں کہ رسول اللہ نے یہ فرمایا ہے کہ جو دیکھے کسی ظالم حاکم کو ظلم کر رہا ہو، جور کر رہا ہو، حلال خدا کو حرام کر رہا ہو، حرام خدا کو حلال کر رہا ہو، یعنی تبدیل کر رہا ہو، حرام کو حلال میں تبدیل کر رہا ہو، اور اللہ کے عہد کو توڑ رہا ہو، رسول اللہ کی سنتوں کی مخالفت کر رہا ہو، لوگوں کے درمیان میں، بندوں کے درمیان میں فسق و فجور و گناہ کر رہا ہو، یہ سب کچھ دیکھتے ہوئے اگر کوئی خاموش رہے اور کوئی بھی ریئیکشن، فلم یغیر علیہ بقول ولا فعل، نہ اپنی زبان کے ذریعے سے اور نہ اپنے عمل کے ذریعے سے کسی بھی طرح کا رد عمل ظاہر نہ کرے، کوئی بھی ریئیکٹ نہ کرے، کوئی بھی تبدیلی دیکھنے والے کے اندر پیدا نہ ہو، تو کان حقا علی اللہ ان یدخلہ مدخلہ، تو اللہ کو یہ حق حاصل ہے کہ اس خاموش انسان کو بھی وہیں پر داخل کر دے کہ جہاں پر اس ظالم کو داخل کرے گا، یعنی اس خاموش انسان کا ٹھکانہ بھی آخری ٹھکانہ وہی ہو جو اس ظالم کا ٹھکانہ ہوگا۔ یہ ایک بہت ہی اہم حدیث ہے کہ جس کی بنیاد پر امام حسین علیہ الصلوۃ والسلام نے اس دور میں، اللہم صلی علی محمد، جب یزید جیسے ظالم و جابر کے سامنے قیام کیا ہے، تو در حقیقت رسول اللہ کی اس حدیث پر عمل کرنے کے لیے، رسول اللہ کی ایک حدیث پر عمل کرنے کے لیے حسین ابن علی اپنے پورے گھر کو قربان کرنے کے لیے تیار۔ کیونکہ اگر اس حدیث پر عمل نہ کیا جاتا اور اس حدیث پر عمل نہ ہوتا تو پوری امت مسلمہ کو خطرہ تھا، پوری امت مسلمہ کا انجام وہی ہوتا جو یزید کا انجام تھا۔ حسین ابن علی نے آ کر بچا لیا، انجام سے بچا لیا، اور بعد میں ایک ایسا راستہ دے دیا قیامت تک کے لیے، جو حسین ابن علی کی تحریک کا اثر ہے، کہ ایک ایسا راستہ قیامت تک کے لیے دے دیا کہ حسین ابن علی کی راہ پر چل کر ہمیشہ انسان اپنے آپ کو ایسے انجام سے نجات دے سکے، کہ جس کے بارے میں انشاءاللہ بعد میں اور گفتگو کریں گے، اور اس کے اثرات جو ہے انشاءاللہ کل یا پرسوں کی مجلس میں ہم کچھ اثرات بھی آپ کے سامنے پیش کریں گے۔ آج صرف تحریک کا ایک سلسلہ جو پہلے عرض کیا گیا کہ یہ تحریک جڑی ہوئی ہے، پہلے سے جڑی ہوئی ہے، منا کے میدان میں حسین ابن علی کے خطبے سے جڑی ہوئی ہے، امیر حسین ابن علی کے پورے عمل سے جڑی ہوئی ہے۔ ایک ایسا عمل نہیں ہے کہ جو 8 ذی الحج کو مکے سے شروع ہوا، یا 26 اور 27 رجب کو مدینہ سے شروع ہوا اور عصر عاشور جا کر ختم ہو گیا، نہیں، بلکہ ایک ایسا عمل ہے، ایک ایسی تحریک ہے، ایک ایسا موومنٹ ہے کہ جو بہت پہلے سے انبیاء کے زمانے سے شروع ہوا ہے اور جا کر امام کے ظہور پر ختم ہونے والا ہے۔ یہ پورا سلسلہ ایک جڑا ہوا ہے جس میں کربلا نے آ کر بہت ہی عظیم رول اور بہت ہی بڑا کردار ادا کیا ہے اس تحریک کو آگے بڑھانے میں۔ سابقہ انبیاء بھی، میں نے ایک دو نمونے بھی آپ کے سامنے پیش کیے، البتہ یہ نمونے صرف ہے، ورنہ جو انبیاء کی زندگی، ایک اچھا کام جو ابھی ہوا ہے، الحمدللہ متعدد کتابیں لکھی گئی ہیں انبیاء کی زندگی کے بارے میں، کہ جو پہلے اتنا نہیں تھی، بعض کتابوں میں واقعات تھے، لیکن ابھی الحمدللہ انبیاء کی وہ زندگی کی جو قرآن کی بنیاد پر اور بعض معتبر روایات کی بنیاد پر ہے، اور وہ بھی اس طرح نہیں کہ ایک قصے کہانی کے طور پر آ کر قدیم زمانے کی ایک کہانی پڑھ لی جائے، ایک اچھے لوگوں کی، ایک پاکیزہ لوگوں کی، نہیں، انبیاء کی اس ساری زندگی میں وہ حقیقی مومنٹ اور وہ تحریک اور وہ حرکت، وہ انقلاب ہر جگہ نظر آتا ہے، جو ہم نے آپ کے سامنے جناب نوح اور جناب موسیٰ سلام اللہ علیہما کا نمونہ پیش کیا، کہ جس کے بہت بڑے نمونے اور بھی ہیں، جس کا ایک عظیم ترین نمونہ خود جناب ابراہیم سلام اللہ علیہ کی ذات ہے۔ یعنی اگر تحریک ہے انسان کے اندر، حرکت ہے، کہ عرض کیا شروع میں کہ تحریک حرکت سے بنا ہوا ہے، اور حرکت کا لازمہ یہ ہے کہ انسان خاموش نہیں ہو، بیٹھا ہوا نہیں ہو، جو حدیث میں نے آپ کے سامنے پیش کی یہی بتانے کے لیے کہ انسان کتنا ہی اچھے اعمال خود کر رہا ہو۔ چونکہ اس حدیث میں یہ نہیں کہا گیا کہ جو ظالم ہے وہ اس کا انجام ایسا ہوگا، جو ظالم ہے اس کا انجام تو ہونا ہی ہونا ہے، اس حدیث میں یہ کہا گیا کہ ایک ایسا انسان کہ جو ظالم کو سب کچھ کرتے ہوئے دیکھے اور صرف خاموش رہے، اصلی نقطہ یہاں پر ہے۔ یہ نہیں کہا گیا کہ وہ خود بھی ظالم ہو، نہ، جو بھی دیکھے، جس زمانے میں بھی دیکھے، جس دور میں دیکھے، 61 ہجری میں دیکھے یا 1336 ہجری میں آ کر دیکھے، 1436 ہجری میں، فرق نہیں پڑتا، مکے اور مدینہ اور کربلا میں دیکھے یا انڈیا اور پاکستان اور ایران اور عراق اور سیریا میں دیکھے، جہاں بھی دیکھے، جہاں بھی ظلم آ کر اس طرح سے حلال و حرام کو تبدیل کر رہا ہو اور ایسے موقع ڈھونڈے جا رہے ہوں، تلاش کیے جا رہے ہوں، کس طرح سے حرام کو حلال کیا جائے، جو اس میں پہلا کلمہ یہ مستحلن لحرام اللہ، ایسے مواقع، ایسے موقع، ایسے بہانے ڈھونڈ ڈھونڈ کر نکالے جائیں کہ کیسے حرام کو حلال کیا جائے، کس طرح سے۔ ایک صلوات پڑھیں حضرات، نہیں جو حرام و محمد حرام الى یوم القیامہ و حلال محمد حلال الى یوم القیامہ. بہت آسان ہے, عربی ہے لیکن بالکل اردو جیسی ہے, سب کو سمجھ میں آنے والی. کہ جو رسول اللہ کا حرام ہے جو اللہ کی طرف سے آیا ہے وہ قیامت تک حرام ہے, جو حلال ہے وہ قیامت تک حلال ہے. لیکن یہ حدیث بتاتی ہے کہ وہ لوگ کہ جو آ کر حلال کو حرام میں تبدیل کرنا شروع کریں, ڈھونڈنا شروع کریں, ایسے موقع ڈھونڈنا شروع کریں, بہانے ایسے ڈھونڈنا شروع کریں کہ جہاں پر حلال کو حرام کو حلال کیا جائے, کہ جو جس میں ہمیں کافی مہارت بھی ہے. یا بھائی مثلا یہ تو ابھی شادی کا موقع ہے, شادی کے موقع پہ کیا کیا جا سکتا ہے, اب اس میں اتنا حرام و حلال نہیں دیکھا جا سکتا, اس لیے تو موقع ڈھونڈنا ہے نا. مثلا فلاں اب خوشی کی تاریخ ہے, اب خوشی کی تاریخ میں اتنا حلال و حرام نہیں دیکھا جائے گا. پھر اس کو لوگ کچھ کر بھی رہے ہوں, کچھ اس کو دیکھ کر خاموش بھی بیٹھے ہوئے ہوں, دونوں کے لیے رسول اللہ نے فرمایا کہ جو بھی یہ سب کچھ کر رہا ہو اس کا بھی وہی انجام ہے, اور جو یہ سب کچھ کرتے ہوئے دیکھ کر خاموش بیٹھا ہو اس کا بھی وہی انجام ہے. انجام ایک ہے. یہ بہت ہی عجیب حدیث ہے, بہت ہی. ایک مرتبہ میں نے کہیں پر عرض کیا تھا, ممکن ہے کسی کے آپ کے ذہن میں یہ سوال پیدا ہو, اور پیدا ہونا چاہیے, اگر پیدا نہ ہو تو تعجب کی بات ہے. اگر سوال پیدا نہ ہو کہ ایک آدمی ظالم ہے, حلال کو حرام کر رہا ہے, حرام کو حلال کر رہا ہے, اللہ کے عہد کو توڑ رہا ہے, رسول اللہ کی سنتوں کی مخالفت کر رہا ہے, یعمل فی عباد اللہ بالاسم والعدوان, لوگوں کے درمیان میں گناہ و فسق و فجور رائج کر رہا ہے, اور ایک آدمی کچھ بھی نہیں کر رہا ہے, وہ نمازیں پڑھ رہا ہے, وہ دعائیں پڑھ رہا ہے, وہ عبادتیں کر رہا ہے, لیکن یہ سب کچھ کرنے کے باوجود بھی وہ سب کچھ خاموشی سے صرف دیکھ رہا ہے. اس حدیث کا خلاصہ یہ, بہت ہی عجیب ہے, صرف خاموشی سے کچھ نہیں کر رہا ہے, دینداری کر رہا ہے, نمازیں پڑھ رہا ہے, روزے رکھ رہا ہے, عبادتیں کر رہا ہے, دعائیں پڑھ رہا ہے, مجلسوں میں آ رہا ہے, لیکن دین کی پامالی کا تماشا دیکھ رہا ہے, دین میں تبدیلیاں لائی جا رہی ہیں اس کو دیکھ رہا ہے, صرف کچھ نہیں کر رہا ہے. رسول اللہ نے فرمایا من را, جو بھی دیکھے, یہ نہیں کہا کہ بے دین انسان دیکھے, یہ نہیں کہا کہ بد اخلاق انسان دیکھے, یہ نہیں کہا کہ جو خدا کو نہ ماننے, نہیں کہا, جو بھی دیکھے, کوئی بھی قید نہیں لگائی, جو بھی دیکھے, من را سلطانا جائرا مستحلا لحرام اللہ, جو حرام کو حلال کر رہا ہو اور عہد ناقصا لعہد اللہ مخالفا لسنت رسول اللہ, یہ سب جو کچھ کر رہا ہو اور وہ کیا کرے, فلم یغیر علیہ بقول ولا فعل, جیسا بھی انسان ہو, چاہے عبادت کرنے والا ہو چاہے نہ کرنے والا ہو, اگر یہ صرف خاموش بیٹھا رہے اور اس میں کوئی بھی تبدیلی نہ آئے, نہ زبان کے ذریعے سے نہ عمل کے ذریعے سے, تو کانا حقا علی اللہ ہے یدخلہ مدخلا, تو اللہ کو یہ حق حاصل ہے کہ اس خاموش دیندار اچھے پاکیزہ بہت کچھ انسان کو وہیں لے جا کر ڈال دے جہاں اس ظالم کو ڈالے گا. مسئلہ اہم ہے, کوئی معمولی مسئلہ نہیں ہے. اور حسین ابن علی نے آ کر یہ حدیث بیان بھی اسی لیے کی ہے تاکہ اس زمانے میں لوگ حج کر رہے تھے, اور حج کرتے کرتے حسین ابن علی نے حج کو چھوڑ دیا اور باہر نکل گئے, تو حسین ابن علی کے چھوڑنے پر اعتراض کر رہے تھے, سوال پیدا کر رہے تھے, یہ کیا ہو گیا, کیوں جا رہے ہیں, حج کو چھوڑ کے جا رہے ہیں, احرام چھوڑ دیا, حج چھوڑ دیا, طواف چھوڑ دیا, سعی چھوڑ دی, حسین نے چھوڑا, ہاں اس میں کوئی شک نہیں چھوڑا, لیکن کیوں چھوڑا, خانہ کعبہ کے طواف کو اس لیے چھوڑا تاکہ اللہ کے گھر کے گرد چکر لگانے کے بجائے جا کے اللہ کے دین کے گرد چکر لگائیں. تو جو آپ نے حسین ابن علی نے صحیح اس لیے چھوڑی تاکہ صفا و مروہ کے درمیان میں چلنے کے بجائے جا کر خیمے اور مقتل کے درمیان میں چلنا شروع کریں, مقتل کی سفر کریں. حسین ابن علی نے منا کا میدان اس لیے چھوڑ دیا تاکہ اونٹ اور دمبے کی قربانی کرنے کے بجائے جا کر اپنے بچوں کی قربانی پیش کرے مقتل میں, لیکن کیوں, یہ اس لیے تاکہ رسول اللہ کی یہ حدیث اور زمانے کی اصلی مشکل کو حل کرے اور رسول اللہ کی حدیث پہ عمل کرے, ورنہ ساری امت کا انجام یزید کا انجام ہونے جا رہا ہے, نہ صرف اس دور کی امت. اگر حسین ابن علی کا یہ عمل نہ ہوتا تو بعد میں آنے والی امتوں کا بھی انجام یزید ہی کا انجام ہوتا چلا جاتا. खूब एक मिसाल मैंने वहाँ पर दी थी जब 12 मुहर्रम को आपके सामने, शायद आपके सामने मिसाल दी थी एक, कि क्यों रसूलुल्लाह ने ये कहा कि खामोश लोग दीदार भी हों, इबादतें भी कर रहे हों, दीदारी भी कर रहे हों, नमाज रोज़ा सब कुछ कर रहे हों, लेकिन इनका अंजाम वही जालिम का अंजाम है। अजीब नहीं है ये? सवाल नहीं पैदा होता? अगर सवाल ना पैदा होता तो क्यों इनका अंजाम वो होगा? इसलिए अंजाम ये होगा क्योंकि जब जुल्म की चक्की चलती है तो सिर्फ, मिसाल आपको दी थी यहां पर ना, शायद चक्की की मिसाल दी थी या नहीं दी थी? दी थी ना, 12 मुहर्रम को दी थी, मैं खाली जल्दी से गुजर जाऊं। जब जुल्म की चक्की चल रही होती है तो सिर्फ चक्की का एक पार्ट सब कुछ नहीं कर रहा होता, बल्कि एक नीचे का पार्ट भी अपना रोल अदा कर रहा होता है। पार्ट की मिसाल दें, दो पार्ट होते हैं, और जगहों भी ये मिसाल दी, और ये हदीस को समझने के लिए मिसाल बहुत ही अच्छी है, यानी बहुत आसानी से हदीस समझ में आ जाती है कि क्यों, कैसे ये मुमकिन है कि एक तरफ यजीद जैसा जालिम व फासिक व फाजिर इंसान और दूसरी तरफ मक्के में इबादतें करने वाले लोग, हज करने वाले लोग, दुआएं पढ़ने वाले लोग, नमाजें पढ़ने वाले लोग, जकात देने वाले लोग, रोजा रखने वाले लोग। रसूलुल्लाह फरमाते दोनों का अंजाम एक है, काना हक्कन अल्लाह या युदखिलहु मदखला, अल्लाह दोनों को एक ही ठिकाने पर डालेगा, ये अल्लाह को हक हासिल है। ये कहे दोनों के अमल तो एक जैसे नहीं है, हाँ अमल एक जैसे नहीं है अजीजो, लेकिन नतीजा दोनों का मिलके एक होता है। फर्क ये है, दोनों का अमल एक जैसा नहीं है। जब वो मिसाल जो आपको दी थी वो अपने ज़हन में रखे, जब ये चक्की चलती है तो चक्की में दोनों पार्ट का अमल एक जैसा नहीं होता, ये बात नहीं अर्ज की थी आपके सामने। चक्की याद है ना आपको, इशारा करके बताया था, अभी आज के जवानों को नहीं मालूम चक्की क्या होती है, जानते हैं बेटा? नहीं जानते? जानते हैं, चक्की होती जिसमें दाना पीसा जाता है, पहले पीसा जाता था, अभी इलेक्ट्रिक चक्कियां बड़ी बड़ी वो दिखाई नहीं पड़ती, पूरी पैक होती हैं। पहले क्या होता था, सामने होती थी चक्की, ये चक्की होती, मैंने मिसाल भी दी थी, अब याद है जनाब जहरा सलामुल्लाह अलैहा की चक्की, अल्लाहुम्म सल्ली अला मुहम्मद व आल मुहम्मद, दीदी एक नीचे पार्ट होता है जो बिल्कुल ठहरा हुआ अपनी जगह पे खामोश। बाज वक्त पुराने जमाने में खवातीन उसको मिट्टी से छिपा भी देती थी ताकि जरा भी हरकत ना करने पाए, क्योंकि नीचे वाला पार्ट अगर जरा भी हरकत करेगा तो दाना पीसने में मुश्किल होगी, बिल्कुल ठहरा होना चाहिए। लदा उसको चारों तरफ से, जो हमने देखा है, पता नहीं आप लोगों ने, बहुत सारे लोगों ने शायद देखा भी ना, जो हम देहात में रह चुके हैं इसलिए हमें अच्छी तरह देखा है। अब तो चक्की नहीं चलती, चक्की अगर चलती रहती है तो बहुत सारी बीमारियां जो हमारी खवातीन को बेचारी की होती शायद वो ना होती, जो चक्की चलाने से बहुत सारी बीमारियों से निजात मिल जाती। कुछ बीमारियां मर्दों को आती हैं इसलिए कि उनके पास दो कदम भी चलना हुआ तो गाड़ी लेके आते हैं। मुझसे कहते, मैं कहता भाई थोड़ा पैदल मुझे भी चलने का, नहीं गाड़ी से चलना है, नहीं थोड़ा पैदल चलने दे, जरूरी है, लाजिम है। इतनी सारी बीमारियां का जो मरकज बना हुआ ये जिस्म, ये इसलिए बना हुआ है कि हमारी फिजिकल एक्टिविटीज बहुत कम हो गई, खामोश से बैठे हुए हैं, बस हरकत करना नहीं चाहते, घर के अंदर भी हरकत करना, जो काम करना है रिमोट कंट्रोल से करना है, हरकत नहीं करना। पंखा चलाना है तो रिमोट कंट्रोल से, टेलीविजन चलाना है तो रिमोट कंट्रोल से, अभी धीरे धीरे ऐसे रोबोट भी बनाकर लाए जा रहे हैं कि वो अपने बैठे बैठे सारे काम लाकर करते रहे। मजबूर लोगों के लिए ठीक है, लेकिन अच्छे भले लोग क्यों अपने आप को मजबूर करते चले जा रहे हैं और बीमारियों का मरकज बनते चले जा रहे। वो चक्की का फायदा ये होता था कि पूरे जिस्म जो है वो एक्टिव हो जाता था और पूरे जिस्म में ताकत पैदा होती थी, वो चक्की होती थी। ये अब चक्की की मिसाल ले रहे हैं, चक्की होती थी कि नीचे एक पार्ट है जो बिल्कुल ठहरा हुआ है, बीच में उसके क्या कहते हैं उसके सतून और पिलर छोटा सा होता है और ऊपर एक पार्ट होता है, नीचे वाले पार्ट को बिल्कुल रोकने के लिए उसको मिट्टी से और ज्यादा छिपा दिया जाता ताकि ये जरा भी हरकत ना करने पाए, बिल्कुल अपनी जगह पर फिक्स ठहरा रहे, एकदम ठहरा रहे, और ऊपर वाला पार्ट तेजी से चल रहा होता था। अब दाना डाला जाता रहता है और ऊपर वाला पार्ट चलता रहता है, दाना पिसता रहता है, सामने देखने वाला इंसान यह समझता है कि यह सिर्फ ऊपर वाला पार्ट दाने को पीस रहा है, क्योंकि नीचे वाला दिख ही नहीं रहा है, नीचे वाला इंसान को दिखाई नहीं पड़ रहा, यह सिर्फ ऊपर वाला पार्ट है जो दाने को पीस रहा है। अजीजो करबला में जो कुछ हुआ हमें सिर्फ जालिम यजीद के जुल्म का पार्ट दिख रहा है, लेकिन मक्का और मदीना और कूफे के खामोश लोगों का पार्ट नहीं दिखा। बाद में हम अर्ज करेंगे वो कौन लोग थे, क्या किया और किसने इस चेहरे को खोला। वो खामोश थे। अमल के एतबार से देखे, ये नुकता जो पहले नहीं अर्ज किया और कहीं भी अर्ज नहीं किया, तवज्जो करें, अमल के एतबार से देखो तो दोनों का अमल एक जैसा नहीं है। एक नमाजें पढ़ रहा है, दुआएं पढ़ रहा है, इबादतें कर रहा है, हज कर रहा है, तवाफ कर रहा है। हुसैन इब्ने अली जा रहे हैं लेकिन वो तवाफ कर रहा है, हज को कैसे छोड़ा जा सकता है। और दूसरा यजीद का लश्कर है जो तलवार चला रहा है, तील चला रहा है, जनाजे चला रहा है, लश्कर तैयार कर रहा है, जुल्म कर रहा है, सर काट रहा है। दोनों को अमल के लिहाज से देखें तो दोनों का अमल बिल्कुल अलग अलग नजर आता है, लेकिन नतीजे के लिहाज से देखें तो दोनों मिलकर एक काम कर रहे हैं। और वह हुसैन इब्ने अली का कत्ल है। हुसैन इब्ने अली के कत्ल में ऊपर वाली चक्की तो हमें चलती हुई दिखी लेकिन नीचे वाली चक्की चलती हुई नहीं दिखी। जुल्म का पार्ट तो हमें नजर आया लेकिन साकित और खामोश लोगों का पार्ट नजर नहीं आया। इसलिए आज अगर हम खामोश बैठे होते हैं तो हम समझते हैं कि हम बड़े अच्छे लोग हैं, हम बड़े मुकद्दस लोग हैं, हम बड़े बातकवा लोग हैं, हम बड़े महजब लोग हैं, हम और आपकी जबान में कि हम बड़े सिविलाइज्ड लोग हैं, हम बड़े कल्चरल लोग हैं, हम बड़े एजुकेटेड लोग हैं। क्यों? इसलिए कि हम खामोश हैं, हम किसी के मसले में कोई दखल नहीं देते। हाँ, किसी के मसले में दखल देने की जरूरत नहीं है, लेकिन जहां दीन का मामला आ जाए वहां पर लाजिम है हक का साथ दिया जाए। तो जो हम भाई आपने जहां दीन अगर पामाल किया जाए, दीन में तब्दीलियां की जाए, दीन में उलट फेर की जाए, दीन में कुछ निकाला जाए, कुछ दाखिल किया जाए, दीन में दूसरी कौमों से ले लेकर दाखिल करना शुरू कर दें कि दूसरों के कौमों का अमल हमें अच्छा लगने लगे, हमें क्रिश्चियनिटी का अमल अच्छा लगे, लाएं दीन में दाखिल करें, हमें हिंदुइज्म का अमल अच्छा लगे, लाकर दीन में दाखिल करें। जब ये सब कुछ होने लगे और ये सब कुछ देखकर हम खामोश बैठे रहे तो वो जो दाखिल कर रहा है, वो जो खामोश बैठा हुआ है, नतीजे के एतबार से दोनों एक काम कर रहे हैं, अमल के एतबार से दोनों अलग अलग कर रहे हैं। अमल के एतबार से एक आदमी मुमकिन नीचे बैठा, हम क्या कर रहे हैं, हम तो कुछ नहीं कर रहे हैं, हम तो अपनी दीदारी कर रहे हैं, हम तो अपनी नमाजें पढ़ रहे हैं, हम तो अपने रोजे रखे। हाँ, आप कुछ नहीं कर रहे हैं लेकिन आपका ये खामोश रहना ही बहुत कुछ कर रहा है। तो जो है आपने, यानी हमारा ये खामोश रहना, जवानों के लिए मुश्किल आ रही हो, बच्चों के लिए मुश्किल आ रही हो, हम कुछ भी करने को तैयार नहीं, कुछ भी नहीं करना चाहिए, हमें खामोश रहना है। खतरनाक है ये सूरत हाल, खतरनाक है अजीजों, अजीब है। जैसे अज़ादारी, इतनी अजीम नेमत जो हमें अता की गई, हम क्या करें कि हम बड़े सुलझे हुए लोग हैं, हम क्या इन सब मसाइल में पड़े। जाओ कुछ नादान लोग हवाले कर दे, वो करते हैं। अल्हम्दुलिल्लाह यहाँ पर जो है ख्याल रखा जाता है, समझदार लोग ज़्यादा आगे बढ़ते हैं और इंशाल्लाह ऐसी सिलसिला जारी रहे। अलबत्ता उसमें जवानों की भी शरीक करें, अच्छा है। बुजुर्ग लोग जो है, बुजुर्गों के फैसले हों, जवानों का अमल हो, दो चीज़ें हैं। क्योंकि फैसलों में अक्ल चाहिए, शऊर चाहिए, तजुर्बा चाहिए, वो सब चाहिए, लेकिन बुजुर्ग बेचारे बुजुर्ग हो जाते हैं, अमल नहीं कर सकते, उनकी कुव्वत अमल कमज़ोर हो जाती है। तो बुजुर्ग फैसले करें, जवानों से अमल कराएं, जवानों के सुपुर्द करें बाकायदा तौर पर, मस्जिदों को, अज़ाखानों को और जुलूस को, मजलिस को, मातम को और दूसरे अमूर को सुपुर्द करें। लेकिन निगाह होना लाजिम है, खामोश बैठा नहीं जा सकता कि अब तो सब जवान लोग कर रहे हैं, हमारी क्या जिम्मेदारी, हम तो कुछ नहीं करेंगे। नहीं मुमकिन है, बहुत तब्दीलियां आना शुरू हो जाए। तो करबला जो पेश आई अजीजों, हम ये बाद में अर्ज करेंगे, करबला जो पेश आई इसमें हमने उमर सात के लश्कर की चलती हुई चक्की तो देखी लेकिन अहले कूफा को ना देख सके, मदीने के लोगों को नहीं देखा। कि पूरे मदीने से, जुमला बार बार अर्ज करता हूं, पूरे मदीने से खानदान हुसैन इब्ने अली को छोड़कर एक भी शख्स नहीं आया हुसैन इब्ने अली के लश्कर में, पूरे मदीने से। करबला के शहदा में एक भी नहीं है जो मदीने से आया हो, सिर्फ खानदान को छोड़कर। ये रसूलुल्लाह का मदीना कोई मामूली जगह नहीं है, ये वो मदीना है कि जहां पर जिन्होंने 60 से ज्यादा जंगें लड़ी और बहुत सारे लोगों ने अपनी कुर्बानी दी, अपनी कुर्बानी, बच्चों की कुर्बानी, बेटों की कुर्बानी दी है। ये मदीना ये है और इस मदीने से कोई एक भी नहीं, और पूरे मक्के से एक भी नहीं। यहाँ के तारीख़ी करबला कम पढ़ी जाती है, चूंकि हमारी आदत ये हो चुकी सिर जितना सुना दिया जाए उतना ही सुने, सही सुनाया जाए सही सुन लेंगे, गलत सुनाया जाए गलत सुन लेंगे। एक बार तो तारीख करबला जाकर पढ़ें और शहदा के बारे में जाकर पढ़ें जो शहदा हैं, ये नहीं कि सिर्फ 10 दिन मजलिस करना है तो 10 शहीद के बारे में जाने, नहीं और भी हमारे बहुत अजीम शहदा हैं, जाकर उनके बारे में पढ़ें। पूरे करबला के वाक़े में ना मदीने का कोई एक शहीद है ना मक्के का कोई एक शहीद है। मदीने में तो चलो हुसैन इब्ने अली के अपने खानदान के लोग हैं, खानदान को छोड़कर कोई मदीने, मक्के का कोई एक फर्द भी नहीं है शहादत के महजर में, कोई भी नहीं। क्यों नहीं है ये? मक्के की हालत ऐसी क्यों हो गई है? ये 50 साल रसूलुल्लाह के गुजरे हुए सिर्फ 50 साल, 50 साल में ये हालत हो गई है। क्या बन गए मक्के वाले लोग? मक्के वाले लोग यजीद जैसे जालिम बन गए हैं? नहीं, यजीद जैसे जालिम नहीं बने हैं, ऊपर का पार्ट नहीं बने हैं लेकिन नीचे का पार्ट बने हुए हैं। लेकिन नतीजे के अतबार से देखें, लेकिन इस मिसाल से रसूलुल्लाह की यह हदीस समझ में आ जाती है, वरना वाकई हदीस हमको समझ ही में नहीं आती। ये कैसे हो सकता है कि एक आदमी जुल्म कर रहा हो, दीन को तब्दील कर रहा हो, फिस्क को फजूर कर रहा हो, रसूलुल्लाह की सुन्नतों की मुखालफत कर रहा हो, अहद इलाही को तोड़ रहा हो, ये सब कुछ कर रहा हो और दूसरा आदमी दीन पे अमल कर रहा हो, दीनदारी कर रहा हो, अच्छा हो, नेक हो, सब कुछ हो, लेकिन नतीजे के अतबार से रसूलुल्लाह फरमा रहे हैं कि काना हक्कन अल्लाह यदखलहु मदखला, अल्लाह को यह हक हासिल है कि दोनों को एक जगह पर ले जाकर डाल दें। ये कैसे हो सकता है? ये कैसे मुमकिन है? हाँ, ये नतीजा, ये अमल जब देखें, ये मिसाल जब देखें तो समझ में आ जाता है हाँ बिल्कुल ये मुमकिन है, क्योंकि अमल के लिहाज से दोनों बिल्कुल जुदा जुदा हैं लेकिन नतीजे के लिहाज से दोनों एक जैसे। बस आज की असली गुफ्तगू जो है यही है। अब करबला क्यों वजूद में आई? करबला इसलिए वजूद में आई ताकि करबला के जरिए से इन खामोश लोगों में हरकत और बेदारी पैदा की जाए। ये हमारा जो मौजू है अजीजों, करबला की बेदारी और करबला का असर दोनों। करबला का वजूद में आना इसलिए जरूरी था कि मक्का और मदीना और कूफा के खामोश लोगों में मूवमेंट और तहरीक और हरकत और बेदारी पैदा कर दिया, और पैदा कर दिया। अभी हम बाद में आपके सामने अर्ज करेंगे क्या हुआ, फौरन करबला के बाद क्या होना शुरू हुआ, कूफे में क्या हुआ, मक्के में क्या हुआ, मदीने में क्या हुआ, आलम इस्लाम में क्या हुआ, बात की हुकूमतों में क्या हुआ और अभी तक क्या सिलसिला जारी है। यह करबला का असर है कि हुसैन इब्न अली ने आकर किया। यह अंजाम दिया और यह वही सिलसिला था जो इसके पहले सारे अंबिया भी करते आए हैं। बस कुछ लोगों का अमल एक महदूद हद तक था, कम लोगों के लिए था, कम जमीन पर था, लेकिन करबला का जो अमल अंजाम पाया वो कयामत तक के लिए एक तासीर डालता हुआ चला गया। अमल वही था, यानी जब इंसान में अंदर से बेदारी पैदा हो जाए, एक वो धक्के दे देकर इंसान को कराया चलो ये काम करना है, अब मुहर्रम आ रहा है, बुजुर्ग लोग जाए अरे तुम करो कुछ करो, मजलिस को साफ करो, आकर रज़ाखाने को साफ करो, बिछाओ फर्श बिछाओ, धक्के देकर काम करने वाले लोग और होते हैं, खुद जिनके अंदर हरकत होती है वो लोग और होते हैं, दो लोगों में फर्क होता है। पैसा देकर अगर किसी से काम कराया जाए तो उनके काम करने का अंदाज और होता है, और जो खुद अपनी हरकत के तौर पर ये काम कर रहे हैं तो उनके काम करने का अंदाज होता है, फर्क हो जाता है। अतः पैसे के लिए जो मजलिस पढ़ रहे होते हैं उनका अंदाज कुछ और होता है, लेकिन दीन खुदा के लिए अगर कोई मजलिस पढ़ रहा है अंदाज और होता है, फर्क हो जाएगा। हर अमल में फर्क हो जाता है। अगर अंदर से हरकत है, पैसे के लिए हुसैन इब्न अली ने कहा कि चलो मक्के में, कहा मक्के में एक शुतुरबान जो ऊंट किराए पे दिया करता था, यानी आज के जमाने में उसको अगर आपके जमाने में कहते, उसके बाद ट्रैवल एजेंसी थी, बड़ी ट्रैवल एजेंसी, इमाम को भी ऊंटों की जरूरत थी, कारवान साथ में था, इमाम ने उससे जो है उस ट्रैवल एजेंसी से ऊंट किराए पे लिया और लेके चले, इमाम के साथ साथ वो भी चलता रहा, चूंकि साथ में लोग चला करते थे उस जमाने में, जब किराए पे कोई लेते थे तो साथ में चला करते थे, करबला तक भी आ गया। लेकिन करबला आने के बाद जब लश्कर आना शुरू हुआ, उम्र साद का लश्कर 4 मुहर्रम से मुसलसल बढ़ना 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 शुरू हुआ, کبھی 2000 کے لشکر، کبھی 3000 کے لشکر، کبھی 1000 کے لشکر، کبھی 4000 کے لشکر آیا، اور بڑھتے بڑھتے تعداد بڑھنے لگی. تو اس نے آ کر امام سے عرض کیا کہ اب مجھے میرے اونٹ واپس کر دیں، میرا کرایہ دے دیں، کیونکہ اب آپ کے بچنے کی کوئی امید نہیں ہے. سمجھ رہے ہیں؟ بچنے کی کوئی امید. یہ لشکر کس لیے آ رہا ہے تو معلوم ہے. کہا ہاں ٹھیک ہے. امام نے اس کے اونٹ بھی دے دیے. تجارت کرنے آیا تھا، تاجر بن کر کربلا کی سرزمین تک آ گیا تھا. جو تاجر بن کر کربلا کی سرزمین پر آئے گا وہ شب عاشور تک نہیں رک سکتا، ممکن نہیں اس کے لیے یہاں پر رک سکے. لہذا اس نے اپنا اونٹ بھی لیا اور اپنا کرایہ بھی لیا اور لے کے چل پڑا. اب یہ اور بات ہے کہ آگے جانے کے بعد ڈاکوؤں نے اس پر حملہ کیا اور اس کا اونٹ بھی چلا گیا، اس کا کرایہ بھی چلا گیا، اور دیکھا کہ میرا اونٹ اور کرایہ جا رہا ہے. اس نے بھی لڑنا شروع کر، اس کی جان بھی چلی گئی. جان بھی گئی، اونٹ بھی گیا، کرایہ بھی گیا، سب کچھ گیا، لیکن تاجر بن کے آیا گیا تھا تو بیکار سب چلا گیا. لیکن میدان کربلا میں جو حسین ابن علی کے ساتھ آ کر ٹھہرے وہ کوئی تاجر نہیں تھا، وہ سب عشق حسین ابن علی میں آئے تھے، دین کے عشق میں آئے تھے. اور جب دین کے عشق میں آئے تھے تو عاشقوں کا انداز ہی الگ ہو جاتا ہے. اس موضوع پر ابھی رائے بیٹا میں 10 مجلسیں پڑھی گئی، کربلا معراج عشق. اب یہاں پہ دہرانا نہیں اس کو کہ کربلا عشق کی معراج ہے. عاشق لوگ کربلا میں آئے، تاجر لوگ نہیں آئے. تاجر لوگ کربلا تک پہنچ ہی نہیں سکتے تھے، اگر کربلا پہنچ بھی گئے تو جلدی بھاگنے کی فکر میں ہو گئے، کیونکہ تجارت وہاں تک کی جاتی ہے جہاں تک فائدہ نظر آ رہا ہو. جہاں فائدہ نقصان میں تبدیل ہونے لگے وہیں پر تجارت چھوڑ دی جاتی ہے. 40-42 ہزار لوگوں نے 12 ہزار کی تعداد میں حسین ابن علی کو خط لکھا. کس لیے خط لکھا؟ اس لیے خط لکھا تھا کہ امام آئیں گے، امام پر اپنی جان قربان کریں گے. نہیں، خط اس لیے لکھا تھا کہ یزید کی حکومت ہوگی اور یزید کے گورنر کی حکومت ہوگی تو ہماری زندگی خطرے میں ہوگی، ہمیں لوٹے گا بھی، ہمیں مارے گا بھی، ہمیں سزائیں بھی دے گا، ہماری محنت کی کمائیاں لوٹ کے لے جائے گا. اگر حسین ابن علی آ کر حکومت کریں گے تو رسول اللہ کے فرزند ہیں، امیر المومنین کے فرزند ہیں، وہ آ کر ہمیں دیں گے، ہم سے کچھ لیں گے نہیں. امام کو بلا رہے تھے کس لیے؟ فائدے کے لیے بلا رہے تھے کہ یزید کی حکومت سے بہتر حسین ابن علی کی حکومت ہوگی. یزید ظلم بھی کرے گا، لوٹے گا بھی، مارے گا بھی، لیکن حسین ابن علی آئیں گے تو نہ ہم پر ظلم کریں گے، نہ ہمیں ماریں گے، نہ ہمیں لوٹیں گے. حسین ہم سے کچھ نہیں لیں گے بلکہ اپنا ہم پر خرچ کریں گے. لہذا حسین ابن علی کو بلایا جائے. 12 ہزار خط. پوری تاریخ انسانیت میں کسی بھی انسان کو چند دنوں میں اتنے خط نہیں لکھے گئے جتنے حسین ابن علی کو لکھے گئے، کسی کو بھی نہیں لکھے گئے. اور امام نے عاشور کے دن لا کر بوری سمجھنا، بوری میں لا کر بھرے ہوئے خط تھے، امام لے کے آئے تھے اپنے ساتھ، لا کر وہ خط ایسے سامنے اڈیل دے کہ یہ تم نے خط نہیں لکھے ہیں، کن لوگوں نے خط لکھے تھے امام کو. ابھی اور بحث ہے، پہلے کبھی کی جا چکی کہ اس کے بہت سارے ریزنس ہیں، بہت سارے اسباب ہیں کہ کیوں کوفہ ایسا ہوا. یہ پورا ایک موضوع ہے، عشرے کا موضوع ہے، کہ جہاں پہ کوفے کے پورے حالات کھل کر سامنے آئے کہ کیوں ایسے حالات بنتے گئے. لیکن میں یہاں پہ ایک چیز پیش کر رہا ہوں. آ کے امام نے سارے خط ڈال دیے، تم نے خط لکھے تھے، اور وہ خاموش رہے، انکار بھی نہیں کر سکے، نام لے کے پکارا، آئے سب نے ربی، کیا تو نے خط نہیں لکھا؟ یہ تیرے دستخط موجود ہے جو عمر سعد کے لشکر کے میسرے کا سپہ سالار بن کر آیا ہوا ہے، تو نے نام لیا شبس بن ربی کا. شبس بن ربی ایک عجیب و غریب، یعنی ایسے کردار ہیں، بعض جگہوں پہ بیان کیا شبس بن ربی وہ شخص ہے کہ جب بیچ میں بریکٹ میں یہ بات عرض کروں، جب رسول اللہ کے زمانے میں ایک خاتون نے نبوت کا دعویٰ کیا تو جا کر اس کا مؤذن بن گیا، پھر اس کو جب ہٹایا گیا اور اس نے جو ہے اپنی نبوت سے انکار کیا تو رسول اللہ کے اوپر آ کر ایمان لایا، رسول اللہ کے ساتھ رہنے لگا. رسول اللہ کی وفات کے بعد جا کر خلفاء کی بیعت کر لی اور خلفاء کے ساتھ زندگی گزارنے لگا. خلفاء کا زمانہ گزرا، امیر المومنین کی بیعت کی گئی تو امیر المومنین کی بیعت کرنے میں سب سے آگے شبس بن ربیع آیا اور امام کی بیعت کی. امام کی بیعت کرنے کے بعد جنگ صفین میں آ کر امام پر اعتراض کرنے والوں میں ہوا اور امام کا مخالف ہو گیا. और नहरवान की जंग में इमाम के मुकाबले में आ गया। नहरवान की जंग खत्म हुई और अमीर अल-मोमिनीन सलाम की जब शहादत हो गई और इमाम हसन सलाम की बैत की जाने लगी, तो अगर ये फर्जंदे रसूल है, रसूलुल्लाह के नवासे, इमाम हसन सलाम की बैत कर ली। इतने मोड़ आ रहे हैं और भी अभी हैं। इमाम की जब हुकूमत खत्म हुई और इमाम को सुलह करनी पड़ी, तो जाकर माविया के लश्कर की बड़ी पोस्ट पर, यह कुछ लोग वो होते हैं जो सिर्फ जमाने की परस्तिश कर रहे, जमाना जिधर जा रहा उसके पीछे पीछे चलना शुरू हो जाता। माविया के लश्कर की एक बड़ी पोस्ट पे आ गया। माविया के जाने के बाद, इसने कूफे से हुसैन इब्न अली को खत लिखना शुरू किया, आप आए, यजीद की हुकूमत हमें कबूल नहीं है। इमाम ने नाम लेके बताया, शब्द ने रबी, तूने देखा ये खत नहीं लिखा है, आप तशरीफ लाए कूफा, हमें यजीद की हुकूमत नहीं चाहिए है, आपकी हुकूमत चाहिए। इमाम चले कूफे की तरफ, लेकिन कूफे में हालात तब्दील हुए, गवर्नर तब्दील हुआ, इब्न ज़ियाद आया, देखा इब्न ज़ियाद ज्यादा पावरफुल है, जनाब मुस्लिम का साथ छोड़ दिया। और बाद में जब उमर साद का लश्कर इब्न ज़ियाद कूफे से भेजने लगा, तो इसके दिल में ये गवारा नहीं कर रहा था कि हुसैन इब्न अली के मुकाबले में जंग करने जाएं, ये गवारा नहीं कर रहा था, जाकर अपनी बाग में छिपा हुआ था। लेकिन चूंकि बहुत बड़ा, बहुत मोहतरम चेहरा था और बड़ा चेहरा था और बड़े मालो दौलत वाला था, जाकर बाग में छिपा हुआ, तो उमर साद ने, इब्न ज़ियाद ने लश्कर भेज कर ढूंढ कर उसे बाग से निकलवाया और लेकर आया और अपने एक लश्कर के सिपाही सालार बनाकर उसे भेजा। और जब मैदान करबला में जंग होने लगी और जंग खत्म हुई, तो जंग खत्म होने के बाद जाकर कूफे में मस्जिदें बना रहा था, इस बात पर कि नज़र की थी कि अगर ये फितना खत्म हो जाएगा, हुसैन इब्न अली शहीद हो जाएंगे, तो हम जो है नज़र की मस्जिदें बनाएंगे। एक ही इंसान इतना रोल, और मस्जिदें बना चुका। जब जनाब मुख्तार ने कयाम किया, तो जनाब मुख्तार के साथ भी कुछ देर तक देना चाहा, लेकिन जब जनाब मुख्तार मारे गए, तो मुसाब इब्न ज़ुबैर के लश्कर में जाके शरीक, जिसने जनाब मुख्तार को कत्ल किया था। इतने सारे पहलू, खूब ये लोग कौन लोग हैं, ये अगर हुसैन इब्न अली को खत लिख रहे हैं तो किसने लिख रहे हैं, इमाम समझ के खत लिख रहे हैं। ये कूफे के बहुत सारे लोगों ने अगर हुसैन इब्न अली को खत लिखा है तो इमाम समझ के लिखा है। हरगिज़ नहीं अजीजों, अगर किसी को इमाम समझ के खत लिखा जाता है तो इमाम का कभी साथ नहीं छोड़ा जाता। ये सिर्फ और सिर्फ अपने फायदे में हुसैन इब्न अली को बुला रहे थे ताकि यजीद की जालिम हुकूमत से निजात मिल जाए। लेकिन जैसे ही देखा कि हुसैन इब्न अली के आने पर हमें फायदा तो नहीं मिलेगा बल्कि हमारी जानों को खतरा है, तो हुसैन इब्न अली का साथ भी छोड़ दिया, उन्होंने नहीं चल पाए, क्योंकि ताजिर नहीं चल सकता, तजारत में नहीं चल सकते लोग, दीन को तजारत बनाने वाले लोग आगे तक नहीं चल सकते, एक हद तक, वहां तक जाएंगे जहां तक फायदा हो रहा है। कूफे वाले भी वहां तक हुसैन इब्न अली की हुकूमत चाह रहे थे जहां उस हुकूमत से हमें फायदा हो जाए, लेकिन जब उन्हें यह लगा कि नहीं फायदा नहीं बल्कि जान का नुकसान होने का खतरा है, तो हुसैन इब्न अली का साथ छोड़ दिया। बदल जाता है, तजारत में कोई काम किया जाए वो और होता है, इश्क में कोई काम किया जाए और होता है, मारिफत में कोई काम किया जाए वो और होता है। कौन रुके हुसैन इब्न अली के साथ? वो जो इश्क खुदा में, इश्क रसूल में, इश्क दीन, इश्क कुरान, इश्क इमाम, इश्क हुसैन इब्न अली, इसलिए आए थे, आखिर तक ठहरे रहे। जान जाती रही ठहरे रहे, मुसीबतें आती रहीं ठहरे रहे, लश्कर बढ़ता रहा ठहरे रहे, तादाद में इजाफा होता रहा ठहरे रहे, नहीं उनको रोक सका कोई। एक 16 साल का जवान, देखें जिसके अंदर से जो हरकत होती है, तहरीक ये जो बाहर जा रहा है क्यों, यानी अंदर से हरकत होना, ये नहीं कि चलो अब सवाब की वजह से कुछ काम कर लें, सवाब की वजह से काम करने वाले और होते हैं, मोहब्बत में काम करने वाले और होते हैं, एक नहीं हो सकता। जन्नत के लिए काम करने वाले और होते हैं, इश्क में काम करने वाले और होते हैं। अगर जन्नत के लिए काम करने आए थे हुसैन इब्न अली के साथ, तो शबे आशूर सबको चला जाना चाहिए था, किसी को ठहरने की जरूरत नहीं थी, क्योंकि कल मैंने आपके सामने पेश किया कि दोनों तरफ से ये पेशकश हो रही थी, दोनों तरफ से। उधर उमर सात का भी लश्कर चाह रहा था कि ये सबके सब हुसैन को तन्हा छोड़ के चले जाएं, हम न मारेंगे न कत्ल करेंगे न कुछ करेंगे। इधर हुसैन इब्न अली भी कह रहे थे जाओ तुम चले जाओ, हम तुम्हें जन्नत भी देंगे, तुम जाओ चले जाओ। दोनों तरफ से कहा जा रहा है कि चले जाओ, लेकिन वो है कि जो ठहरे हुए अपनी जगह पर। इस मसले पे गौर करें, शायद ये दोनों पहलू आपने नहीं सोचा था कभी कि दोनों तरफ से उधर से कहा जा रहा है कि निकल जाओ हम तुम्हें कुछ नहीं करेंगे, जाओ छोड़ दो चले जाओ। इधर से भी कहा जा रहा है जाओ चले जाओ, मेरे बच्चों के हाथ पकड़ के चले जाओ, जन्नत लेके चले जाओ, अंधेरे में चले जाओ, तारीकी में चले जाओ, दो पहाड़ियों के दरमियान से चले जाओ, चले जाओ। लेकिन वो ठहरे हुए हैं। क्यों ठहरे हुए हैं? इसलिए कि हत्ता ये जन्नत की भी तजारत करने यहां पर नहीं आए। बिल्कुल अंदाज बदला हुआ। करबला वालों का इतना बदला हुआ अंदाज क्यों है? तारीख में इतना बदला हुआ अंदाज कहीं क्यों नहीं मिला? जंगे उहद में बहुत सारे लोग गए थे, लेकिन देखा कि माल लूटा जा रहा है, दौड़ पड़े। रसूलुल्लाह ने कहा था हटना नहीं, चाहे जंग जीते या हारे, तुम्हें 40 लोगों को इस पहाड़ की घाटी के दरमियान में ठहरे रहना है, हटना नहीं है। लेकिन उन्होंने देखा इतनी बड़ी जंग जीती गई, ये सब माल गनीमत लूट रहे हैं, तो हम क्यों पीछे रहे? वो भी दौड़ पड़े, नहीं रह रुक सके, ठहरना मुश्किल हो जाता है। देखिए आप, थोड़ा तबर्रुक बढ़ने लगता है, क्या मंजर हो जाता है। इंसान अपना वकार, इज्जत, सब कुछ जो है, ये करबलाई, ये बाद में अर्ज किया, करबलाई तरबियत क्या है? तरबियत के लफ्ज हमारे जहन में आता फौरन ये आता है कि हाँ कुछ वाज और नसीहत की बातें। करबला ने कैसे इंसान बनाए हैं, कैसी हरकत उनके अंदर ईजाद की है, क्या शौक वलवला लाकर उनके अंदर रखा है कि एक 13 साल का बच्चा कर कितनी जल्दी मैदान में जाने का मौका मिल जाए, कितनी जल्दी शहादत के लिए हमें हाजिर होने का मौका मिल जाए। मैं कुछ दूसरी बात भी अर्ज करना चाह रहा, लेकिन टाइम नहीं रह गया, अगर छेड़ेंगे तो ज्यादा वक्त हो जाएगा। एक बच्चा बार बार इजाजत मांग रहा, एक बार, दो बार, तीन बार, शबे आशूर में, रोजे आशूर, अजीब है। जैसे बार बार इमाम भी ऐसे जो बार बार रोकना चाह रहे हैं। रवायत का जुमला ये कि आखिर में जब इमाम ने शायद उसके पहले इजाजत दे चुके थे, जब जाने लगे, जब जनाब कासिम जाने लगे मक्तल की तरफ, अभी जनाब कासिम मसाब नहीं पढ़ना, लेकिन ये वो शौक जो करबला को करबला बना रहा है, पहले भी इजाजत दे चुके हैं, शबे आशूर में भी कह चुके हैं कि महजरे शहादत में तुम्हारा नाम है, लेकिन ये भतीजा है, ये भतीजा भी बेटे से भी ज्यादा है, इसलिए बेटे से ज्यादा है हुसैन इब्ने अली की निगाह में, क्योंकि 3 साल का था तो यतीम हो गया था, और अहले बैत जानते हैं कि यतीमों को किस तरह रखा जाता है, यतीमों से किस तरह प्यार किया जाता है, यतीमों के सर पर किस तरह हाथ फेरा जाता है। जब इमाम हसन अलैहिस्सलाम के छोटे छोटे बच्चे यतीम हुए, तो उनके यतीम होने के बाद और इमाम की शहादत के बाद हुसैन इब्न अली को अपने बच्चों का इतना ख्याल नहीं है जितना हुसैन इमाम हसन के बच्चों का ख्याल, क्योंकि यतीम है ये बच्चे। लिहाजा अली अकबर को मैदान में भेज रहे हैं तो हुसैन इब्न अली इस तरह गिरिया नहीं कर रहे हैं कि गिरिया करते करते गश आ जाए। अगरचे अली अकबर शबीह रसूल भी हैं, लेकिन इस तरह गिरिया नहीं किया। लेकिन सिर्फ एक मंजर है करबला में कि जब 13 साल के अपने भतीजे को मैदान में भेजने लगे तो दोनों लिपट कर इस तरह रोने लगे, इस तरह रोने लगे कि दोनों गश खाकर जमीन पर गिर पड़े। उसकी वजह थी ऐसे ही नहीं था, चूंकि 3 साल के बचपन से इतना प्यार दिया है, इतना मोहब्बत दी है, इतना बाप से ज्यादा बन के रहे हैं हुसैन इब्ने अली कि बच्चे के भी दिल में चचा की मोहब्बत अजीब है, चचा के दिल में भी बच्चे की मोहब्बत, ये एक हकीकत है। दोनों गश खा के और फिर रोक दिया। जब फिर रोका तब ये मक्तल का जुमला है कि फलम यजल युकब्बलो युकब्बलो यदैहि व रिजलैहि हत्ता अज़ना लह। जब इमाम ने आखिर में फिर 13 बरस के बच्चे को रोक दिया, ये मोतबर मक्तल के जुमले, تو یہ بچہ کیا کرتا؟ سارے راستے اپنا چکا تھا، سارے طریقے اپنا چکا تھا، سب اجازت ملنے کے سارے طریقے، اب کیا کرتا یہ بچہ؟ امام نے پھر روکا، نہیں جانے دے رہے ہیں، اپنے اس عزیز بھتیجے کو جانے نہیں دے رہے ہیں۔ تو روایت کہتے ہیں، یہ معتبر مقتل کے جملے ہیں، کہ جناب قاسم نے امام حسین علیہ السلام کا ہاتھ پکڑ لیا اور ہاتھ پکڑ کر چومنا شروع کر دیا، فلم یزل کے لذہنی، مسلسل چومتے جا رہے ہیں، چھوڑ نہیں رہے، فلم یزل یقبل یدے ہے و رجلے ہے، ہاتھ پکڑ کر چومنا شروع کر دیا اور ہاتھ کو چومتے چومتے قدموں پہ گر کے قدموں کو چومنے لگے۔ کس لیے؟ تیروں کے درمیان میں جانے کے لیے، تلواروں کے درمیان میں جانے کے لیے، مقتل میں جانے کے لیے، جان بچانے کے لیے نہیں عزیزو، جان دینے کے لیے۔ اس طرح ہاتھ کو چومنا، اس طرح پیروں کو چومنا، حتی عزنا اللہ، یہاں تک کہ امام مجبور ہو گئے، اجازت دے، جاؤ میرے بچے چلے جاؤ، جاؤ میرے لال چلے جاؤ، اگر فرصت ہوئی تو بعد میں کسی دن شہادت پڑھوں گا تھوڑی سی۔ یہ شوق شہادت تھا۔ جناب ابو الفضل عباس اپنے چار سگے بھائیوں کو لے کر آئے ہوئے ہیں، کہہ رہے میرے بھائیو جاؤ۔ ابو الفضل عباس یہ کہہ سکتے تھے، پہلے یہاں پہ مصائب پڑھا گیا، ابو الفضل عباس بھی یہ کہہ سکتے تھے کہ اے میرے آقا، میں اپنی جان، پوری جان دینے کو تیار ہوں، جسم کا ایک ایک خون کا قطرہ، لیکن یہ میرے بھائی ہیں، یہ میری ماں کے لیے، ان کو ہم بچا لیتے ہیں، میری ماں بیوہ ہے، میری ماں 20 سال سے بیوہ۔ نہیں، شوق شہادت لے کے آئے ہیں، شوق قربانی لے کے آئے ہیں، اے عبداللہ جاؤ، اے جعفر جاؤ، اے عثمان جاؤ، یہ جوان بھائی 20 سال کا، 21 سال کا، 24 سال کے جوان بھائیوں کو مقتل میں بھیجتے چلے جا رہے ہیں، بھیجتے چلے جا رہے، میدان میں جاتے رہے، جاتے رہے، لاشیں اٹھا اٹھا کر لا کے، سگے بھائیوں کی لاشیں اٹھا کر لاتے رہے، ماں کی امانتوں کی لاشیں اٹھا کر لاتے رہے۔ اپنی قربانی دینا بہت ہی آسان ہے عزیزو، لیکن جن بھائیوں کو عباس نے خود پالا ہے، کیونکہ جب امیر المومنین کی شہادت ہوئی تھی تو ان بھائیوں کی عمر کوئی 4 سال کا تھا، کوئی 2 سال کا تھا، کوئی چند مہینے کا تھا، چند مہینے کا تھا، یہ چھوٹے چھوٹے بچے تھے، سب حسین ابن علی کے سائے میں پل رہے تھے، لیکن بہرحال ابو الفضل عباس ان تین بھائیوں کے بڑے بھائی تھے، اپنے ہاتھ سے سکھایا تھا، پالا تھا، جنگ سکھائی تھی، سب کچھ کیا تھا، باپ بن کے تھے ان بچوں کے لیے، لیکن اپنے سارے ان بھائیوں کو مقتل میں بھیجتے رہے، کیونکہ عاشق حسین ابن علی بن کر آئے ہیں، قربانی دینے کے لیے آئے ہیں۔ اور جب سب کو بھیج چکے ہیں اور کوئی نہ رہا، اور اپنے ہاتھ کے پلے ہوئے دوسرے بھتیجوں اور بھانجوں کو بھی بھیج چکے، تو حسین ابن علی کے سامنے آ کر کھڑے ہوتے ہیں اور آگے کہتے ہیں، ایک جملہ ہے یہ عزیزوں، نہیں معلوم اس جملے کو ہم کتنا درک کر پائے ہیں، ایک جملہ ہے ابو الفضل عباس کا معتبر مقاتل میں، آگے کہتے ہیں، اے میرے آقا، اب مجھے مقتل میں جانے کی اجازت دے دیں، کیونکہ میرا دل میرے سینے میں گھٹ رہا ہے، کیونکہ اب عباس کے صبر کی منزل بھی اب تمام ہو رہی ہے، اے میرے آقا، میرا دل، میرا سینہ گھٹ رہا ہے، اب اس کے بعد مجھ سے ٹھہرا نہیں جا رہا ہے، اتنی لاشیں صبح سے اٹھا کے لا چکے ہیں میرے آقا، اب کوئی بھی باقی نہیں بچا ہے۔ اس وقت امام نے جملہ کا، بھیا یہ بہانا، ایک تھوڑی دیر کے لیے، اے میرے بھیا، تم تو میرے لشکر کے علمدار ہو، کہا اے میرے آقا، اب تو کوئی بھی لشکر نہ رہا، اب تو لشکر کی کوئی فرد نہ رہی، یہ مشکل تھی چچا، بھائی اور آقا اور غلام کے درمیان میں یہ مشکل تھی، ایک بڑا آقا یہ چاہ رہا تھا کہ میرا 32 سال کے ساتھ رہنے والا بھائی رکا رہ جائے، اور یہ غلام یہ چاہ رہا تھا کہ کتنی جلدی مقتل میں جانے کی اجازت مل جائے، لیکن اس مشکل کو اگر 4 برس کی بچی نے حل کر دیا، الاتش الاتش کی صدایں بلند کرتے ہوئے مشکل حل ہو گئی، عباس مقتل کی طرف بڑھنے لگے۔ جب بھی کوئی مقتل میں ابھی صبح سے گیا، وہ صرف تلوار یا نیزہ لے کر گیا تھا، لیکن عباس فقط نیزہ لے کر نہیں بلکہ ساتھ میں مشکیزہ بھی لے کر جا رہے ہیں، یہ فرق ہے۔ کربلا کے سارے مجاہدوں میں اور علی کے لال میں یہ فرق ہے کہ صرف میدان میں جنگ کرنے کے لیے نہیں بچوں کی پیاس بجھانے کے لیے جا رہا ہے اور وہ بھی اکیلے جا رہا ہے. اب میدان میں کوئی بچا ہوا نہیں ہے. اب مجھے جنگ میں نہیں پڑھنی لیکن ہاں اتنا کچھ تھا عزیزو کہ جب ابو الفضل عباس میدان میں جانے لگے جیسے جیسے آگے بڑھتے جاتے تھے راستہ بنتا جاتا تھا, دشمن فرار کرتے جاتے تھے. علی کا بیٹا آ رہا ہے, ابو الفضل عباس آ رہے ہیں. زیادہ دیر تک جنگ نہیں کرنی پڑی عباس کو. لشکر دور تک نظر آیا. یہ ہیبت تھی ابو الفضل عباس کی, یہ وہی ہیبت تھی جس کی بنیاد پر شب عاشور میں شبر امان نامے لے کے آ رہا تھا. شبر کو عباس سے کوئی محبت نہیں تھی لیکن ہاں اتنا ضرور تھا کہ اپنے 30,000 کے لشکر کو جب عمر سعد دیکھتا تھا اور ادھر عباس کو خیمے کی گرد دیکھتا تھا تو اپنا لشکر اسے کم نظر آنے لگتا تھا. عباس گئے مشکیزہ دریا میں ڈال دیا. مشکیزے کو بھرنا تھوڑا وقت لگتا ہے. مشکیزے کا بڑا مشکیزہ ہوتا ہے, اس کا منہ بہت چھوٹا سا ہوتا ہے, سوراخ چھوٹا ہوتا ہے. چمڑے کا مشکیزہ شاید آپ لوگوں نے تصویر میں دیکھا ہوگا, سوکھا ہوا مشکیزہ. دیر تک دریا میں مشکیزے کو بھرتے رہے. یہ علی کے بیٹے کے کام تھا کہ لشکر کو اتنے دور تک بھگا دیا تھا کہ مشکیزہ بھر لیا. لیکن جب مشکیزہ بھر کے واپس آنے لگے تو پیچھے سے پورا لشکر پھر دوبارہ آ چکا تھا. اب یہاں ابھی علی کے بیٹے ہی کا کام تھا کہ دریا کی ترائی سے اوپر کی طرف تیروں کے درمیان میں آ جانا. یہ نہیں معلوم کہ مشکیزے کو کس طرح بچایا, اوپر سے کتنے تیر چلائے گئے, کتنے تیر عباس کے جسم میں لگے لیکن مشکیزے کو بچا کر اوپر تک آ گئے. اور اب جو آگے بڑھے تو ایک کنارے سے چلے, جب آئے تھے تو بیچ لشکر سے آئے تھے کیونکہ مشکیزہ خشک تھا لیکن اب مشکیزہ بھرا ہوا ہے, مشکیزے میں پانی ہے. اگر بیچ مقتل سے حسین ابن علی عباس جانا چاہیں گے, چاروں طرف سے تیروں کی بارش ہوگی تو اس مشکیزے کے بچانا مشکل ہو جائے گا. لہذا مقتل بتاتا ہے کہ عباس ابن علی مقتل کے ایک سم سے نکلنا چلنا شروع ہوئے تاکہ جتنے بھی تیر چلے وہ ایک طرف سے چلے دوسری طرف مشکیزہ بچا ہو, جتنے بھی تیر آئے وہ میرے جسم پہ لگتے جائیں لیکن بچوں کی آس نہ ٹوٹنے پائے. عباس بڑھتے رہے. جو لوگ کربلا جا چکے انہوں نے دیکھا ہے اور انشاءاللہ سب کو جانا نصیب ہو کہ آپ دیکھیں نہر القمہ سے ابو الفضل عباس کے بازو کٹنے کے درمیان کا فاصلہ کتنا ہے. تقریباً 1 کلومیٹر کا فاصلہ طے کرتے ہوئے علی کا لال آگے بڑھتا رہا. خیمے بھی نزدیک ہیں, خیموں سے بہت نزدیک آ چکے تھے ابو الفضل عباس. اتنے لشکر کے درمیان میں مشکیزے کو بچا کر کتنے قریب آ گئے تھے ابو الفضل عباس. لیکن جب ظالموں نے دیکھا کہ مشکیزہ بڑھتا چلا جائے گا اور خیمے تک پہنچنے والا ہے تو انہیں کنارے درختوں کا فائدہ اٹھا کر اب جو وار کیا اور عباس کا دہنا ہاتھ کٹا تو دہنا ہاتھ کٹنے کے بعد پہچانے, علی کے بیٹے کو پہچانے. دہنا ہاتھ کٹنے کے بعد آواز دی, یہ شعر ہے جو سارے مقتل میں لکھا ہوا ہے معتبر, واللہ واللہ ان قطعتم یمینی انی احامی عبدا عن دینی ان امام صادق الیقینی نجل النبی الطاہر الیمینی. یہ عباس ہے کہ ہاتھ کٹ جانے کے بعد اشعار میں گفتگو کر رہے ہیں اور فرما رہے ہیں واللہ خدا کی قسم اگر تمہیں نے ہمارے داہنے ہاتھ کو کاٹ ڈالا تو ایک ہاتھ کٹنے کے بعد بھی تم عباس کو نہ روک سکو گے. یہ فضیلت ہے مصائب کے درمیان میں. یہ ابو الفضل عباس کی فضیلت کو سنے, میں زیادہ وضاحت نہیں کر پاؤں گا عزیزو کہ ہاتھ کٹنے کے بعد بھی علی کا لال کیا اعلان کر رہا ہے. کہا ایک ہاتھ کٹنے کے بعد بھی میں ابھی بھی دو چیزوں کی حفاظت کروں گا, دو چیزوں کی حفاظت کروں گا. میں خاموش بیٹھنے والا نہیں ہوں, میں چپکے بیٹھنے والا نہیں ہوں. ہاتھ کٹنے کے بعد بھی دو چیزوں کی حفاظت لازم ہے اور وہ ابھی بھی میں کروں گا. کیا؟ انی احامن ابدن ان دینی, میں اپنے دین کی حمایت ہاتھ کٹنے کے بعد بھی کرتا رہوں گا. اللہ اکبر, ابھی بھی میں حمایت کرتا رہوں گا, دین کو تنہا نہیں چھوڑوں گا, دین کو پامال ہوتا نہیں دیکھوں گا, دین کی مدد کرتا رہوں گا. اور ہاں, دین کی حمایت کرنے کے ساتھ ساتھ ان امام صادق الیقینی نجل النبی الطاہر الیمینی, میں اپنے سچے امام کی اب بھی حمایت کرتا رہوں گا. تم میرے ایک ہاتھ کاٹ کر یہ سمجھتے ہو کہ عباس کے ہاتھ کٹ گئے تو کٹے ہوئے ہاتھوں سے بھی میں اپنے آقا کی حمایت کرتا رہوں گا, رسول اللہ کے فرزند کی حمایت کرتا رہوں گا, پاکیزہ طاہر امین سچے رسول اللہ کے لال کی حمایت کرتا رہوں گا. یہ کہتے جا رہے ہیں اور بڑھتے جا رہے ہیں. آگے بڑھتے بڑھتے جب دوسرا وار ہوا اور بائیں ہاتھ بھی کٹ گئے, بایاں ہاتھ بھی کٹ گیا, تو اب ایک مشکل سامنے آ گئی کہ میدان جنگ میں ہاتھ ہی کے ذریعے سے جنگ ہوتی ہے اور کوئی راستہ جنگ کرنے کا نہیں ہے. میدان جنگ میں کسی بہادر کے دونوں ہاتھ کٹ جائے اس پر کیا حالت طاری ہوگی, یہ تو صرف ابوالفضل عباس جانتے ہیں. لیکن وہ شعر جو وہاں پر پڑھا وہ بتاتا ہے کہ کیا حالت تھی. اب عباس کو خوف لگا, اپنی جان جانے کا خوف نہیں تھا, فقط خوف یہ تھا کہ دونوں ہاتھ کٹ جانے کے بعد اب میں کیسے دین کی حمایت کر سکوں گا, دونوں ہاتھ کٹ جانے کے بعد اب میں کیسے اپنی آقا کی حمایت کروں گا. اسی خوف کو روکنے کے لیے آواز دی, یا نفسو لا تخشا من الکفار, اے میرا نفس ان کافروں سے ڈرنا نہیں, دونوں ہاتھ کٹ گئے ہیں پھر بھی نہ ڈرنا, وابشری بالجنت الجبار, اب مجھے زندہ نہیں رہنا ہے, اب میں تجھے جنت کی بشارت دیتا ہوں, اللہ کی جنت کی بشارت دیتا ہوں, مع النبی السید المختار قد قطعوا ببغیہم یسار, اے میرے نفس اب ہمیں تجھے رسول اللہ کی خدمت میں جانے کی بشارت دے رہا ہوں, اگرچہ بایاں ہاتھ کٹ گیا ہے لیکن ہاتھ کٹنے کے بعد صرف ابھی ایک ذمہ داری باقی رہ گئی ہے. اب کٹے ہوئے ہاتھوں سے تو عباس کچھ نہیں کر سکتے ہیں, کٹے ہوئے ہاتھوں سے 32 سال تک جو ہمیشہ حسین ابن علی کے ساتھ ساتھ رہا, اب وہ کٹے ہوئے ہاتھوں سے کچھ نہیں کر سکتا. لیکن ہاں, کٹے ہوئے ہاتھوں کے بعد بھی اتنا کر سکتا ہے کہ کسی طریقے سے اس مشکیزے کو خیمے تک پہنچا دے. لہذا پھر بھی آگے بڑھتے رہے اور ظالموں نے دیکھا کہ مشکیزہ ابھی بھی بڑھتا جا رہا ہے. عباس نے مشکیزے کو اپنے جسم پہ رکھ کر اپنے جسم کو مشکیزے پہ ڈال دیا کہ اب جتنے تیر بھی آئے وہ مشکیزے پہ نہ لگے, میرے جسم پہ لگتے چلے جائیں. لیکن ایک نشانہ لے کر جو تیر مشکیزے پہ لگا, تو عزیزو مشکیزے سے تیر لگنے پر سارا پانی ایک مرتبہ نہیں گر جاتا, ایک سوراخ کے ذریعے سے دھیرے دھیرے پانی گرتا ہے. اگر عباس کے ہاتھ سلامت ہوتے تو سوراخ کو پکڑ کر کسی طرح مشکیزے کو خیمے تک پہنچا دیتے, لیکن اللہ اکبر, ہاتھ کٹے ہوئے تھے, پانی گرتا رہا, حسرت بھری نگاہوں سے دیکھتے رہے, میدان کربلا میں ٹھہر گئے, سر پہ گرز پڑا, زمین پہ گرے, زمین پہ گرتے گرتے آواز دی, یا اخی ادرک خاک, بھیا آ کر اپنے بھائی کو در کرو. حسین ابن علی نے یہ آواز سنی, کمر پہ ہاتھ رکھ دیا, الان انکسر ظہری وقلت حیلتی وشمت بی عدوی, اے میرے بھیا میں تنہا ہو گیا. انا للہ وانا الیہ راجعون. سیعلم الذین ظلموا ای منقلب ینقلبون. پروردگارہ ہمارے اس مختصر سے عمل کو قبول فرما. پروردگارہ ہمیں راہ حسین ابن علی پر چلنے کی توفیق عطا فرما. پروردگارہ روز آخرت ہمارا خاموش لوگوں میں شمار نہ فرما. پروردگارہ کلمہ حق کو عزت و سربلندی عطا فرما, کلمہ باطل کو نیست و نابود فرما, علماء حق اور مراجع کرام کی حفاظت فرما. رہبر انقلاب کو عزت و طول عمر عطا فرما، امام زمانہ کے ظہور میں تعجیل فرما، اور ہمیں امام کے اعوان و انصار میں شمار فرما۔